बिहान 8 बजेको नेपाल खबरमा टेकमान साक्यको नमस्कार। उज्यालो रेडियो नेटवर्क मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको नेपाल खबरमा सबैभन्दा पहिले मुख्य खबर। नेपाल वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार, तराई र पहाड़ी भूभागमा लागेको तुवालो कायमै। डलरको भाव केही बढ्यो, पछिल्लो 4.5 महिना यताकै महँगो। र सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै भक्तपुरको बिस्केट जात्रा नरोकिने। नेपाल खबरमा अब पूरा खबर। नेपालमा वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार भएको छ। वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई 300 भन्दा धेरै भएमा अति हानिकारक मानिन्छ। अति हानिकारक अवस्थाबाट सुधार भएर अति अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जनाएको छ। 200 भन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ। अहिले नेपालको एक्यूआई 234 मापन गरिएको छ। वायु प्रदूषण कम हुँदै गएको भए पनि प्रदूषणमा विश्वको सूचीमा पहिलो नम्बर भने कायम रहेको छ। काठमाडौँ विश्वकै प्रदूषित शहरमा पहिलो नम्बरमा सूचीकृत भइरहँदा भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ। यस्तै चीनको सिनयाङ तेस्रो, साउदी अरेबियाको रिया चौथो र पाकिस्तानको कराची पाँचौं स्थानमा रहेको छ। यसैबीच केही दिनदेखि तराई र पहाड़ी भूभागमा लागेको तुवालो अझै कायमै रहेको छ। तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र वायु प्रदूषणका कारण तुवालो अझै केही समय रहने भएकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यस्तै आज प्रदेश एकको पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आज दिउँसो पहाड़ी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलिरही बाँकी भूभागमा मौसम आंशिक बदलिरहने देखिएको महाशाखाले जनाएको छ। अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको थोरै प्रभाव रहेको छ भने नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसमविदको भनाइरहेको छ। गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले वैशाख 1 गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ। 16 गतेसम्म अभियान सञ्चालन हुने विभागले जनाएको छ। विभागले जन्म, मृत्यु, बसाईसराई, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो। यस्तै व्यक्तिगत घटना दर्ताको महत्व प्रचार प्रसार गर्ने उद्देश्यले वैशाख 1 गतेदेखि 7 गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागि विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनु भयो। सरकारले 2080 साल अर्थात सन् 2024सम्ममा जन्म दर्ता 100% पुर्याउने र अरू व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउनका लागि अभियान सञ्चालन गर्न लागि विभागले जनाएको छ। अभियान सञ्चालनका लागि 753 पालिकाहरूमा नै सर्कुलर जारी गरिएको विभागले जनाएको छ। विभागले आफ्नो ओडा अथवा पाएक पर्ने शिविरमा गएर व्यक्तिगत घटना दर्ता गर्न आग्रह समेत गरेको छ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चलिरहेको छ। केही जिल्लाको गणना सकिँदा र केहीमा भइरहँदा अध्यक्ष विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ। सबैभन्दा धेरै मतदाता भएको काठमाडौँ सहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ। केही जिल्लामा आज बिहानदेखि मतगणना शुरू हुने र केहीको भने मत परिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ। केन्द्रीय अध्यक्षमा पोखरेल सहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकी उम्मेद्वारी रहेको छ। हिजो 77 जिल्ला शाखामा 42 प्रतिष्ठानका 19 ठाउँमा र एक एसोसिएटका 10 रंगशालामा गरी 97 केन्द्रमा मतदान भएको थियो। केन्द्रीय समितिको चुनाव पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो। पालिका खबरमा आज हामी काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर 1 भइरहेको विकास निर्माणका कामबारे कुराकानी गर्न गइरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नागार्जुन नगरपालिका वडा नम्बर 1 वडा अध्यक्ष रामचन्द्र लामा। रामचन्द्रजी, तपाईँको वडामा चाहिँ अहिले विकास निर्माणका कामहरू के कसरी भइरहेको छ?
हजुर, धन्यवाद। विकास निर्माणको कामहरू चाहिँ अहिले हामी कहाँ एकदम तीव्र गतिमा गइराखेको छ र हाम्रो जनप्रतिनिधिको हैसियतले हाम्रो काम भने नै विकास निर्माणको काम चाहिँ पहिलो प्राथमिकता हो।
कहाँ के काम भइरहेछ अहिले?
अहिले शहरी विकास राज्य मन्त्री कोषबाट जुन दिनुभएको 20 लाख रुपियाँ चाहिँ यो घोङखालाको महादेव मन्दिर मा चाहिँ हाम्रो चाहिँ बाटो स्तर उन्नति स्थल लगायत चाहिँ त्यहाँ चाहिँ ढलान हुने कामहरू भइरहेको छ। र अर्को कुरो, प्रदेश सांसद प्रकाश श्रेष्ठज्यूले जुन हाल्नुभएको 30 लाख रुपियाँको काम पनि बाख्रा खोर भन्ने छ, त्यो गहिरीदेखि मास्तिर त्यो काम पनि भटाभट चारो भइरहेको छ। र अरू कामहरू, अब यो सानो कामहरू, अब यो नगर स्तरीय अथवा चाहिँ यो वडा स्तरीय बजेटहरू पनि हाम्रो चाहिँ कामहरूको भक्का सञ्चालन भइरहेको छ।
हजुर हजुर, छुट्याइएको वार्षिक बजेट चाहिँ कति जति चाहिँ अहिले लगानी भयो?
होइन, यो छुट्याएको चाहिँ बजेटहरू मध्येको चाहिँ अहिले के हो भने हाम्रो चाहिँ यो कोभिडको कारणले गर्दाखेरि अब जति पनि हामीले चाहिँ छुट्याएको बजेटहरूमा हामीले 100% काम गर्न सकिरहेको अवस्था छैन। अहिले चाहिँ तपाईँको लगभग चाहिँ 40-45% चाहिँ सम्झौता भइसकेको छ। त्यो सम्झौता अनुसारको कामहरू भइराखेको छ र अर्को सम्झौता चाहिँ अहिले रोके अवस्थामा छ, किनकि हाम्रो चाहिँ जुन अब काम गर्नलाई पहिला त आर्थिकको कुरा आयो, अनि यो चाहिँ आर्थिकको कुरा आयो, अनि जुन आउनुपर्ने चाहिँ सङ्घबाट हो प्रदेशबाट हो त्यो रकमहरूको कारण गर्दाखेरि त्यो चाहिँ अहिले 55% काम रोकिरहेको छ र 45% कामहरू भइरहेको छ।
यो आर्थिक वर्ष चाहिँ यति समयसम्म आइसक्दाखेरि चाहिँ तपाईँहरूले छुट्याइएको बजेट फ्रिज हुन नदिनका लागि चाहिँ कसरी काम गरिरहनु भएको छ?
होइन, छुट्याउनुको बजेट फ्रिज भन्नाले हामीले गत सालको चाहिँ हामीले लगभग 99% काम भएको छ, 1% मात्रै फ्रिज हुने अवस्था छ र अब अहिले आएर यो 17-18 चाहिँ के भयो भन्नाले यो कोभिडको कारणले हाम्रो कारणले चाहिँ यो चाहिँ के अरे बजेट फ्रिज हुने होइन, यो चाहिँ रकम चाहिँ माथिबाट आउनुपर्ने रकम नआएको कारणले गर्दा चाहिँ फ्रिज हुने अवस्था छ केही पर्सेन्टहरू, अथवा योभन्दा अगाडि चाहिँ हाम्रो 99% काम भएको छ।
अब तपाईँ जनप्रतिनिधि, तपाईँले गएर चाहिँ स्थानीय बासिन्दाहरूको समस्या उनीहरूको आवश्यकता पनि बुझिरहनु भयो होला, के भन्दैछन् त्यहाँका स्थानीय बासिन्दाहरूले के आवश्यक छ भनेर भनिरहेका छन्?
होइन, आवश्यक भन्दा पनि आवश्यक पूर्वाधार हो, आवश्यक पूर्वाधारमा हाम्रो लगभग चाहिँ तपाईँको ढलको काम भन्ने हो भने हाम्रो चाहिँ 98% सकिसकेको छ, बाटोघाटो काम भन्ने हो भने हाम्रो चाहिँ तपाईँको चाहिँ 90% काम सकिसकेको छ। मात्र हामीलाई अलिकति समस्या चाहिँ पानीको समस्या छ, अहिले पानी खानेपानीको समस्या होइन, यो खानेपानीको समस्या चाहिँ अब अहिले हामीले ठाउँ ठाउँमा चाहिँ यो बोरिङ गरेर खानेपानी सञ्चालन गरेका छौँ, एउटा चाहिँ नसिद भएको खानेपानी, एउटा तिन धारा खानेपानी, एउटा चाहिँ हाम्रो यो पानीको चाहिँ खानेपानी, तिन ठाउँमा चाहिँ हामीले पानी बोरिङ गरेर वितरण गरेर त्यही पानीको चाहिँ अहिले हामीले त्यो पानीको चाहिँ के अरे फोकिराखेका छौँ। अब यहाँको गुनासो जनगुनासो भनेको यो के छ भने यो बोरिङको पानीको चाहिँ तपाईँको चाहिँ यो दीर्घकालीन रूपमा हुँदैन, यसो आयु हुँदैन, यो 10 वर्ष पनि चल्न सक्छ 20 वर्ष पनि चल्न सक्छ भन्ने कुराहरू भएको छ, यसको लागि चाहिँ निरन्तर खाने पानीको लागि चाहिँ पर गरिदिनु पऱ्यो भन्ने जनगुनासो आइरहेको छ र त्यसको लागि मैले मन्त्रीज्यू कहाँ हिजो पनि गएँ, गएर यो कुराकानीहरू पनि अगाडि बढाएको छ र खाने पानीको लागि यो मेलम्ची खाने पानीको लागि चाहिँ मैले चाहिँ पर गर्दा
त्यसका लागि मेलम्चीको अर्को विकल्प चाहिँ केही हुन सक्छ, तपाईँले त्यसमा केही तयारी गर्नु भएको छ? मेलम्ची भएन भने पनि त्यहाँको स्थानीय बासिन्दालाई खानेपानीको समस्याबाट मुक्त गराउने त्यो कुनै एउटा वैकल्पिक उपायहरू तपाईँले सोच्नु भएको छ अर्को कुनै ठाउँबाट ल्याउने भन्ने खालका कुरादेखि लिएर?
होइन, यो खानेपानीको विषयमा कस्तो भने हाम्रो यहाँ पहिला चाहिँ पर्याप्त मात्र मुहानहरू थियो, अहिले सबै मुहानहरू सुक्ने अवस्था छ, सुकिरहेको छ होइन, त्यही कारणले गर्दाखेरि हामीले बोरिङको पानी सञ्चालन ल्याइरहेका छौँ। अब बोरिङको पानी चाहिँ दीर्घकालीन रूपसम्म नटिक्नु भएको कारणले अब हामीले चाहिँ अब महेश खोला भन्ने छ, यो रानीमनको पारीपट्टि तल्लोपट्टि महेश खोला भन्ने छ र त्यसमा पनि पर्याप्त मात्रामा पानी छैन, अनि अब हामीले चाहिँ यही नै त्यहाँ मेलम्चीको चाहिँ खानेपानी जुन अब अहिले कुन कुन ठाउँबाट पनि अब चाहिँ 17 करोड चाहिँ पानी लिटर पानी ल्याउने भन्ने कुरा भएको छ, मेलम्ची खानेपानी चाहिँ हामीले वितरण गर्न सक्यो भने केही चाहिँ के अरे सहज पनि हुन्छ र त्यसको लागि हामीलाई धेरै खर्च पनि लगानु पर्दैन, किनकि हामीले सबै पाइपलाइनहरू जडान गरिसकेका छौँ यो चाहिँ बोरिङको चाहिँ खानेपानी वितरण गर्ने क्रममा, मात्रै हामीलाई त मेलम्चीको खानेपानी ल्याएर पोइन्टमा ल्याएर ट्याक्क ल्याएर जोड्दै हुने अरू केही गर्नु पर्दैन।
हुन्छ, त्यहाँको स्थानीय जनताले जुन माग गरेका कुराहरू त्यहाँका नागरिकलाई आवश्यक परेका कुराहरूमा चाहिँ तपाईँले चाहिँ सक्ने पहल गर्नको लागि चाहिँ हामी पनि आग्रह गर्छौँ। समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष रामचन्द्र लामा, वडा नम्बर 1 मा विकास निर्माणका काम लगायतका बारेमा उहाँले कुराकानी गर्दै हुनुहुन्थ्यो। कुराकानीपछि अब फेरि खबरकै सिलसिला। विद्युतीय बसका लागि बजेट छुट्याएको 2.5 वर्षपछि ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बस सञ्चालनका लागि टेन्डर आह्वानको तयारी थालेको छ। महानगरका अनुसार वैशाखभित्रै 4 वटा बस खरिद गर्न टेन्डर आह्वान हुँदैछ। विद्युतीय बस खरिद गर्न 2 हप्ताभित्र टेन्डर आह्वान गरिने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो। कम्तीमा 2.5-3 महिनाभित्र बस नै सञ्चालन गर्ने लक्ष्य राखेका लक्ष्य रहेको भन्दै उहाँले सार्वजनिक खरिद ऐन अलि अल्झाउने खालको रहेको र ऐनभित्र विवाद नपर्ने भएमा काम छिटै हुने बताउनुभयो। विद्युतीय बस सञ्चालनका लागि महानगरले 2 रूट तय गरिसकेको छ। पहिलो रूट महानगरको प्राङ्गण हुँदै मंगल बजार कुमारीपाटी पुल्चोक हुँदै महानगरको प्राङ्गणमै आइपुग्नेछ। दोस्रो रूट अनुसार महानगरको प्राङ्गणबाट मंगल बजार सुन्धारा महाबौद्ध लगनखेल एकान्तकुना जावलाखेल पुल्चोक कुपण्डल हुँदै महानगरकै प्राङ्गण भित्र आइपुग्ने महानगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा विद्युतीय गाड़ीलाई प्राथमिकता दिई पर्यटकीय क्षेत्रमा विद्युतीय सवारी सञ्चालनमा ल्याउँदै जाने मेयर महर्जनले बताउनुभयो।
पालिका खबर
नेपाल खबरमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विपद व्यवस्थापन सम्बन्धी नीति कानून योजना र पूर्व तयारीको जिम्मेवारी स्थानीय सरकारको हो भन्ने तपाईँलाई थाहा छ?
यदि थाहा छ भने विपद व्यवस्थापनको काम र बजेट बारे जानकारी लिऊ।
साथै विपद व्यवस्थापनमा स्थानीय सरकारले गर्नुपर्ने कामहरू भए नभएको बारे पनि चासो राखौं।
विपद व्यवस्थापन पुनस्थापना र पुननिर्माणमा सबैले सहयोग गरौं। विपदबाट हुन सक्ने क्षति र जोखिम न्यूनीकरण गरौं।
भूकम्प पछिको पुननिर्माणमा सदाचारका लागि ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालको सहकार्य।
जय साहब, महादल बाँसुरी लिएर चौतारीमा बसेर तपाईँलाई खान पुग्छ? तपाईँले आफ्नो परिवार र आफ्नो भविष्य सोच्नु पर्दैन? हे भगवान्, मैले त पस्तालाई छोडिदिएछु, अब मेरो छोरीले दुःख पाउने भयो।
भन्न थाले सबैले राम्रो, रिलायन्स लाइफमा भविष्य छ हाम्रो, नझारासु रिलायन्स लाइफमा इन्सुरेन्स गरेछु सासु, रिलायन्स लाइफमा इन्सुरेन्स गरेछु सासु,
रिलायन्स लाइफमा छ बीमा गरेको, त्यसैले हो तिमी मन परेको, खुसी लाग्दो छ, रिलायन्स लाइफ भएर ढुक्क भएको छ।
आखिर जाई कसको बल्ल ढुक्क भए, छोरीले सुक्क पाउने भए।
ज्वाइँ भनेको त म जस्तो पो हुनुपर्छ, दायाँ बायाँ नलाग्ने, दाइजो नमाग्ने, चिटिक्क परेको, रिलायन्स लाइफ इन्सुरेन्समा जीवन बिमा गरेको, के कसो साथी हो?
ज्वाइँ त ठिकै हो, तर रिलायन्स लाइफ इन्सुरेन्स चाहिँ गजब के हो, एकदम भरोसा योग्य।
रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
कोरोना क्याप्सुल,
आधी पहिरो खेपियो, आधी हुरी छेकियो, संसारकै बिना।
नमस्कार, नमस्कार सक्नुहुन्छ उज्यालोको काया कैरनमा दिन बिराएर।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब बाँकी खबर। अमेरिकी डलरको भाव फेरि बढ्न थालेको छ। हिजो 117.80 रुपियाँ रहेको डलरको मूल्य आज 119.59 रुपियाँ थुकिएको छ। नेपाल राष्ट्र बैंकले आज एक डलरको खरिद दर 118.59 रुपियाँ र बिक्री दर 119.59 रुपियाँ तोकेको हो। डलरको यो मूल्य पछिल्लो 4.5 महिना यतकै महँगो हो। गएको मङ्सिर 2 गते डलरको मूल्य 119.67 रुपियाँ पुगे पछि क्रमशः घट्न थालेको थियो। अहिले फेरि भारतीय रूपियाँ कमजोर हुँदा नेपाली रूपियाँ पनि स्वतः कमजोर भई डलरको मूल्य बढेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा डलर बलियो भएपछि भारतीय तथा नेपाली रूपियाँ कमजोर भएको राष्ट्र बैंकले जनाएको छ। भारतमा कोरोना संकटका कारण पनि भारतीय रूपियाँ कमजोर हुँदै गएको हो। नेपाली रूपियाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा हुन्छ, तर डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा कठिनाई हुनुको साथै विदेश पढ्न जाने विद्यार्थीलाई भने समस्या पर्छ। भक्तपुरमा हरेक वर्ष 8 रात 9 दिन मनाइने बिस्का अर्थात बिस्केट जात्रा नरोकिने भएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेश जारी भएसँगै अब बिस्केट जात्रा नरोकिने भएको हो। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले जात्रा पर्व मनाउँदा यसको महामारी फैलन सक्ने भन्दै जिल्ला स्तरीय COVID-19 संकट व्यवस्थापन सञ्चालन केन्द्र DCCMC बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको थियो। निर्णय लगतै जात्रा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट दायर गर्नुभएको थियो। न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले जात्रामा रोक नलगाउन र सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको अदालतले जनाएको छ। यात्रा सञ्चालन गर्दा हजारौंको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउँदा हुने भीड़ले कोरोना संक्रमण फैल्याउन सक्ने भन्दै औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय विरूद्ध अदालतले अन्तरिम आदेश जारी गरेको हो। यस्तै भक्तपुर नगरपालिकाले भने स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो टोलको यात्रा मनाउन भनेको थियो। यात्रा सञ्चालनमा रथ नतान्ने निर्णयपछि गुठी संस्थानले पनि रथ निर्माणको बाँकी काम रोकिएको थियो। धादिङको गल्छी गाउँपालिका छ महेश दोभानमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएपछि बन्द रहेको पृथ्वी राजमार्ग खुलेको छ। हिजो बेलुका 8 बजे गाडीको ठक्करबाट गल्छी गाउँपालिका 3 का 70 वर्षका बुदे मिजारको ज्यान गएको थियो। ठक्कर दिने गाडीको पहिचान गरी कार्यवाही गर्न माग गर्दै स्थानीय बासिन्दाले सड़क अवरूद्ध गराएका थिए। ठक्कर दिएर भागेको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि 5 घण्टा बन्द भएको सड़कमा गइराति 1 बजेदेखि भने गाडी चल्न थालेका नागढुङ्गा प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको बिहान 8 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपाल वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार, केही दिनदेखि तराई र पहाड़ी भूभागमा लागेको तुवालो अझै कायमै। डलरको भाव फेरि बढ्यो, पछिल्लो 4.5 महिना यताकै महँगो। र सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै भक्तपुरको बिस्केट यात्रा नरोकिने। बिहान 8 बजेको नेपाल खबर सकियो। बिहान 9 बजे देशभर सुन्न सकिने राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधि सहितको नेपाल खबर प्रसारण हुनेछ। उज्यालो रेडियो नेटवर्क तथा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। उज्यालोका खबर भाइबरमा पनि उपलब्ध छन्। घरबाट बाहिर निस्कदा मास्क लगाउन नभुलौं। नमस्कार।